कहिले कब्जेट हुने, पेट फुल्ने, मलद्वारमा मासु पलाउने, दिशा गर्दा रगत बग्ने, मलद्वार दुख्ने, सुनिने, चिलाउने आदि। फिस्टुला, मलद्वारको मुखमा घाउ खोटेर आउने, दिशा गर्दा दुख्ने, पेट निस्किने, पोल्ने, कब्जेट हुँदा अत्यधिक दुखाइ बढ्ने आदि।
बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, शनिबारको दिन पनि क्लिनिक खुल्ला रहनेछ। सम्पर्क माता मनकामना आयुर्वेद क्लिनिक प्राली, होटल ज्ञानो प्लाजाको उत्तरपट्टि र राष्ट्रिय वाणिज्य बैङ्कको दक्षिणतिर।
धनगढी 3 चौराहा, फोन नम्बर 091-417-157 र मोबाइल 98-58-42-17-90।
दिनेश एफएम 93.8 टाइम्स
6:30 PM।
इस दिनेश खबर का साथ में
मेडलाइफ तपाईं सँगै जीवन में अघि बढ्दै।
सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै लम्कीको जनता एफएम र छामको रेडियो छामबाटकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। धनगढी दिपायल फास्ट ट्र्याक प्रदेश सरकारलाई हस्तान्तरण गरेको 2.5 महिनामै संघीय सरकारले खोस्यो। प्रदेशलाई विनियोजन गरेको बजेट पनि संघीय सरकारकै मातहतमा फिर्ता, योजना कार्यान्वयनमा अझै अन्यलता। अर्बको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा स्थानीय तह र आयोजना कार्यालय बीच नै मतभेद। फोहोर मैला प्रशोधन केन्द्र बाहेकका योजना अगाडि बढ्ने नगरको दावी, आयोजना कार्यालयको फरक धारणा। अछाममा निर्माण हुने बेतन कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काममा ढिलाइ, 2 वर्षभित्र निर्माण सुरु गर्ने कार्यतालिका प्रभावित हुने सम्भावना। सुदूरपश्चिम सरकारको सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य सुरु हुन सकेन, प्रारम्भिक चरणका प्रक्रिया सञ्चालन। र 10 गजमा भारतले निर्माण गरिरहेको ट्रेन्चबारे सुदूरपश्चिम प्रदेश सभामा सरकारको धारणा माग, उक्त किसानले न्यूनतम खरिद मूल्य नपाएको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण।
रमेश, यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार, नासु,
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि। प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफ नर्स, भेटनरी जेटिएका तयारी कक्षाहरू, ल्याब, सिभिल ओभरसियरका तयारी कक्षाहरू, त्यसै गरी एचए, स्टाफ नर्स, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस, म्याथ्स, फिजिक्स, केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस, फाइनान्स, म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, जापानिज ल्याङ्ग्वेज कक्षाहरू।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर कैलाली, सम्पर्क 091-521-644 र 98-48-61-65-71।
आहा, कति राम्रो आँगनको सजावट! अनि यी बोलकहरू हैन बाबु, कहाँबाट ल्याउनु भो?
लौ हेर, अब दाइलाई पनि भन्नु पर्यो, मेरो जस्तै यसरी नै घर सजाउने र घरका आँगनहरू सजाउने मन छ भने खप्तड ब्लक उद्योगबाट ल्याउनु पर्यो भाउजू। त्यहाँ त आँगन सजाउने विभिन्न किसिमका ब्लकहरू, भाइब्रेटर र प्रेसरबाट विभिन्न डिजाइनका कलरफुल ब्लकहरू, अनि पार्किङ ब्लकहरू कलरफुल स्याडो भएका, त्यस्तै गरी कार्व स्टोन डिजाइनिङवाला ब्लकहरू त्यहाँ सबै पाउँछ। खप्तड ब्लक उद्योग, धनगढी गाउँ जाने बाटो, प्रोप्राइटर कमल बहादुर सिंह, 98-61-30-21-05, 98-256-28-973।
दिनेश खबर अब विस्तारमा। धनगढी दिपायल फास्ट ट्र्याक प्रदेश सरकारलाई हस्तान्तरण गरेको 2.5 महिनामै संघीय सरकारले खोसेको छ। संघीय मन्त्री परिषदको निर्णयले योजनालाई फेरि संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत कार्यान्वयन गर्ने निर्णय गरेको हो। 21 गतेको मन्त्री परिषदको बैठकले सो निर्णय गरे पनि ढिलो गरी निर्णय सार्वजनिक गरिएको छ। प्रदेशलाई विनियोजन गरेको बजेट पनि संघीय सरकारकै मातहतमा फिर्ता गर्ने निर्णय गरिएको छ। मङ्सिर 4 गते धनगढी दिपाइल दूरतमार्ग योजना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालयलाई सो योजना अगाडि बढाउने जिम्मेवारी दिएको छ। धनगढी दिपाइल दूरतमार्ग योजना प्रदेश सरकारलाई मङ्सिर 4 गते हस्तान्तरण भएपछि 2 इन्जिनियर सहित योजना प्रमुख पनि खटाइएको थियो। तर यसै क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले फेरि संघीय सरकारबाटै दूरतमार्ग निर्माण हुनुपर्ने लबिङ गरेपछि योजना संघीय सरकारले खोसेको हो। पटक पटक स्वामित्व विवाद हुन थालेपछि खटाइएका कर्मचारीले काम गर्न नसकेको दूरतमार्ग हेर्ने जिम्मेवारी पाएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख प्रेम दत्त भट्टले बताउनुभयो। यसअघि संघीय सरकारकै मातहतमा रहँदा योजना प्रदेश सरकारलाई हस्तान्तरण हुँदा चुप बसेका नेताहरू अहिले फेरि संघीय सरकारकै मातहतमा योजना लैजान लबिङमा जुटेका थिए। स्वामित्व विवाद रुख कटानीका लागि अनुमति नपाउँदा झन्डै 1 वर्षदेखि धनगढी दिपाली दूरतमार्गको काम अलपत्र छ। अर्बको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहोर मैला प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापन अहिलेसम्म भएको छैन। फोहोर मैला प्रशोधन केन्द्रका लागि जग्गा व्यवस्थापन नहुँदा अन्य योजनाको काम अगाडि बढ्न नसकेका बेला आयोजना कार्यान्वयनमा स्थानीय तह र आयोजना कार्यालयबीच मतभेद देखिएको छ। स्थानीय तहहरू भने माथिल्लो तहमै छलफल गरेर फोहोर मैला प्रशोधन केन्द्रको काम अगाडि नबढे पनि अन्य योजनाको काम अगाडि बढाउन मिल्ने बताउँदै आएका छन् भने आयोजना कार्यालय त्यस्तो गर्न नमिल्ने बताउँदै आएको छ। फोहोर मैला स्थापन केन्द्र एसियाली विकास बैङ्कको पहिलो शर्तका रूपमा राखिएकाले अन्य योजना अगाडि बढाउन नसकिने तर्क आयोजना कार्यालयको रहेको छ। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
कैलाली र कञ्चनपुर जिल्लाका 4 नगरमा लागू भएको अरबको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा स्थानीय तह र आयोजना कार्यालय बीच नै मतभेद देखिएको हो। एसियाली विकास बैंकले फोहोर मैला प्रशोधन केन्द्र निर्माण भए मात्रै सड़क लगायतका योजनाको काम अगाडि बढाउन स्पष्ट शर्त राखे पनि धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिका भने माथिल्लो तहमा राजनैतिक सहमति भइसकेकाले फोहोर मैला प्रशोधन केन्द्रको काम अगाडि नबढे पनि सड़क लगायतका अन्य योजनाको काम अगाडि बढाउन दबाव दिइरहेका छन्। धनगढी उपमहानगरपालिकाका मेयर निरपबहादुर
अरू कामहरू सुरु गर्दै गर्ने त्यो पनि पहल गर्दै गर्ने भन्ने सहमति भएको केन्द्रको अवस्थामा जाँदैछ। अब अहिले यिनीहरूको मिसन आउँदैछ, अब अगाडि बढ्ने मिसन आउँदैछ। अब त्यो अगाडि आउने मिसन आएपछि अब हामीले मापदण्ड लगभग सबै सडकहरूको तय गरिसकेका छौँ, त्यसबाटै घोषणा गर्छौँ।
यता आयोजना कार्यालयले भने फोहोर मैला व्यवस्थापन केन्द्र र फोहोर पानी व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो नलागेसम्म अन्य योजना पनि अगाडि बढाउन नसकिने बताउँदै आएको छ। तर धनगढी उपमहानगरपालिकाले भने फोहोर मैला व्यवस्थापनका लागि जग्गाको टुङ्गो नलागे पनि अब सडकका योजना टेन्डरमा जाने भएकाले ओडाहरूलाई सम्बन्धित सडकहरूको क्षेत्राधिकार खाली गर्न मौखिक निर्देशन पनि दिइसकेको छ। यता क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइमा आयोजना व्यवस्थापक श्यामचन्द्र बुढाथोकीको भनाई यस्तो छ।
अहिले तत्कालको लागि चाहिँ हामी कहाँ चाहिँ त्यस्तो केही आइपुगेको छैन। पहिला चाहिँ अब हाम्रो यो एडिबीको मिसनले गत वर्ष आउँदाखेरि चाहिँ उहाँले चाहिँ यो जता पनि फर्मुला व्यवस्थापन केन्द्र भन्ने बित्तिकै त्यति चाहिँ अब प्रयास नगर्ने अरूहरूमा बाटोघाटोमा मात्र प्रयास गर्ने भएको भन्ने हिसाब चाहिँ उहाँले लिखित रूपमै दिनुभएको छ। जबसम्म फर्मुला व्यवस्थापन केन्द्रको टुङ्गो लाग्दैन तबसम्म चाहिँ अरू कामको लागि चाहिँ अगाडि नबढाउने भन्ने थियो। अब अहिलेसम्म त्यस्तो जानकारी केही आएको छैन।
गोदावरी र शुक्लाफाटा नगरपालिकामा फोहोर मैला व्यवस्थापनका लागि जग्गाको टुङ्गो लागिसकेकाले सो नगरमा निर्माण हुने सडक र भवनको डिजाइन इस्टिमेट स्वीकृतिको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा भने फोहोर मैला व्यवस्थापनका लागि जग्गा प्राप्ति नभएसम्म अन्य योजना अगाडि बढाउन नसकिने अडान आयोजना कार्यालयको छ। यद्यपि धनगढी र भीमदत्तमा आयोजना अन्तर्गत निर्माण हुने सडकको डिजाइन इस्टिमेटको काम अन्तिम चरणमा भए पनि फोहोर मैलाका लागि जग्गा व्यवस्थापन नहुँदा अगाडि बढाउन नसकेको आयोजना कार्यालयले बताएको छ। फेरि एकपटक आयोजना कार्यान्वयन इकाइका व्यवस्थापक श्यामचन्द्र बुढाथोकी।
डिजाइन फेजमा छौँ, हामी अहिले इम्प्लिमेन्टेसन फेजमा छैनौँ। धनगढी नगरपालिकामा हामीले बाटोको डिजाइन इस्टिमेटहरू अब फाइनल भएर आइसकेको छ। अब अलिकति केही परिमार्जन गर्नुपर्ने छ, रकमहरू चाहिँ तलमाथि अगाडि बढ्नु त्यो एउटा छ। फोहोर मैला व्यवस्थापन केन्द्र पुग्न लाग्न सकेका छैन। गोदावरी नगरपालिकाको लागि पनि फोहोर मैला व्यवस्थापन केन्द्रको पनि लगभग धेरै काम अगाडि बढिसकेको छ, बिल्डिङको पनि आइसकेको छ। बिल्डिङको त हामी एक दुई हप्ता भित्र नै हामी ठेक्का प्रक्रियामा जाने भनेर तयारी भइसकेका छ। बाटोको लागि पनि सेम सुक्ला फाटाको र गोदावरीको दुइटै केस जस्तै फोरमेला व्यवस्थापन केन्द्रको लागि धेरै अगाडि बढिसकेको छ।
क्षेत्रीय शहरी विकास आयोजना लागू हुनु पूर्व नै फोरमेला व्यवस्थापन केन्द्र पहिलो शर्त रहेको विषयमा सबै नगरलाई जानकारी थियो। एसियाली विकास बैंक र परामर्शदाता कम्पनीहरूले पनि पटक पटक फोरमेला व्यवस्थापन केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न आग्रह गरिसकेका छन्। तर आयोजना लागू भएको वर्ष दिनसम्म पनि धनगढी र भीमदत्तले जग्गा व्यवस्थापन गर्न नसक्दा अहिले अरबौंको आयोजनामा दुई नगरले देखाएको उदासीनताले कतै आयोजना नै संकटमा पर्ने त होइन भन्ने आशंका पनि बढ़िरहेको छ। आयोजनाका लागि छनौटमा परेका सड़कहरूमा पनि तीन चार वर्षदेखि मर्मत समेत नहुँदा सड़कको अवस्था पनि दयनीय बन्दै गएको छ।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेक फालो।
समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव 2075 माघ 25 गते आउने कलाकारहरू राजन राज शिवाकोटी
गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन
रीता केसी स्थानीय कलाकारहरूबाट गायन नृत्य साहित्यिक तथा हास्य व्यङ्ग प्रस्तुतिहरूका साथ विभिन्न लोक संस्कृति झल्किने कार्यक्रमहरू आयोजक कैलाली उद्योग वाणिज्य संघ।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ कहिले छाती दुख्छ, सन्चो त कहिले नहुने भयो।
भाउजू जहिले बिरामी देख्छु त के भएको छ तपाईँलाई?
खोइ के भएको सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट छाती मुटु सम्बन्धी तथा हाड जोड्ने नसा सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा MBBS MD NAMS B हस्पिटल काठमाडौँ इन्टरनल मेडिसिन, डाक्टर सन्तोष पन्त MBBS MS अर्थो TU IUM शिक्षण अस्पताल महाराजगंज, हाड जोड्ने नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ डाक्टर राम बिहारी थारू चौधरी MSc MBBS जनरल फिजिसियन, किङ जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 वर्षभन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड धनगढी कैलाली 091-521-592।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। चालू आर्थिक वर्षको 7 बितिसक्दा पनि सुदूरपश्चिम सरकारले कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका कामहरू अझै सुरु हुन सकेका छैनन्। पहिलो चौमासीको पुँजीगत खर्च 0.18% रहेकोमा दोस्रो चौमासिकको अवधिमा पनि प्रगतिको अवस्था 1.5% माथि बढ्न सकेको छैन। प्रदेश मन्त्रालयमा सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य सुरु हुन सकेको छैन। सङ्घीय सरकारले हस्तान्तरण गरेका र प्रदेश सरकारका योजनाको निर्माणको काम अगाडि बढाउनका लागि डिजाइन सर्वे, लागत अनुमान, बोलपत्र आह्वान लगायतका कामहरू भौतिक पूर्वाधार विकास मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले आर्थिक वर्षको 7 हुन लागेपछि गर्न थालेका छन्। यस सम्बन्धी एक रिपोर्ट। प्रदेश सरकारको सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माणको काम सुरु हुन नसकेको हो। मन्त्रालय अन्तर्गत झण्डै 2500 बढी योजना छन्। हालसम्म कुनै पनि योजना निर्माणको चरणमा नपुगेको मन्त्रालयको भनाइ छ। सर्वे डिजाइन लगायतका कामहरू भइरहेको भए पनि निर्माणको चरणमा भने पुग्न सकिएको छैन। मन्त्रालयका सचिव इन्द्रदेव भट्ट
साथीहरूको चाहिँ इन्फर्मेसन अनुसार लगभग 70-80% योजनाहरू जति थिए तिनीहरूको अध्ययन चाहिँ पुरा भइसकेका छ भन्ने कुरा छ। अनि अध्ययन पुरा भएर इस्टिमेटहरू स्वीकृत भएर त्यो चाहिँ एग्रिमेन्ट चाहिँ भइरहेको छ अहिले नयाँ योजनाको हकमा। पुराना योजना केन्द्रबाट चाहिँ हामीलाई हस्तान्तरण भएर आएका छन्। ती योजनाहरूमा कामहरू भइरहेको छ है। प्रदेशको योजनाहरूको फिल्ड भिजिट गरेर त्यसको रिपोर्टहरू साथीहरूले आफैले बनाएर इस्टिमेट चाहिँ यहाँबाट पनि धेरै हाम्रो 100 बढी योजनाहरूको त इस्टिमेट यहीँबाट पनि स्वीकृत भयो। बाँकी दिशाहरूले आफै स्वीकृत भएर धमाधम एग्रिमेन्टहरू भइरहेको छ। योजना त कार्यान्वयनमा गइसक्यो। कता कता अलिक ठुलै खालको डिपिआर बन्ने अब ठुलै खालको योजना भएको हकमा चाहिँ फाइनल भएको छैन, सुरु भएको छैन होइन। साना प्रकृतिका योजनाहरू जति छन् लगभग हाम्रो 70-80 80% खाने प्रतिका हुन् जहाँ कार्यान्वयनमा गइसकेका छन्।
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षका लागि 25,06,56,00,000 बजेट छ। त्यो मध्ये पुँजीगत तर्फ 11,71,00,000,000 रकम विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट 9,40,00,000,000 बढी छ। आर्थिक वर्षका केही महिना मन्त्रालय मातहतका कार्यान्वयन गर्ने कार्यालयहरू स्थापनामा समय लागेका बेला अहिले आएर योजनाका प्रारम्भिक चरणका कामहरू अगाडि बढेका छन्। सर्वे डिजाइन इस्टिमेट सकिएका योजनामा टेन्डर समेत भएको र योजनालाई अगाडि बढाउन लागिरहेको बताउँदै पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम बहादुर खड्का।
योजनाहरू अगाडि बढिसकेका छन्। जस्तो अब सडक तर्फलाई हेर्ने हो भने 17 एग्रिमेन्ट हुने लाइनमा छन्, 10 सम्झौता भइसक्यो, 7 चाहिँ अब तुरुन्तै सम्झौता हुने लाइनमा छन्, 17 चाहिँ फेरि हामी बोलपत्र आह्वान गर्ने लाइनमा छौँ। सडक पुलहरूको पनि विस्तृत सर्वेक्षण हुँदैछ। त्यसपछि अब झुलुङ्गे पुलहरूका पनि सर्वेक्षण सकिएर रिपोर्टहरू आउने चरणमा छन्। अब रिपोर्टहरू चेक जाँच गरिसकेपछि साइटमा भेरिफाई गरिसकेर त्यो रिपोर्ट ठिक छ भन्ने खालको सबै कुरा अगाडि बढिसकेपछि अनि त्यसपछि तिनीहरूको पनि अब बोलपत्र आह्वान गरेर काम अगाडि बढाउँछौँ।
योजनाहरू कार्यान्वयन गर्न पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय 4, शहरी विकास तथा भवन कार्यालय 3, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय 3 र जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय 10 स्थापना भएका छन्। यी कार्यालयहरू कार्तिकमा स्थापना भएपछि मङ्सिरमा मात्रै प्रदेश सरकारले कार्यान्वयनको अख्तियारी दिँदा योजना निर्माणको काम सुरु हुन समय लाग्ने भएको हो। आर्थिक वर्षको बाँकी रहेको समयमा तीव्रताका साथ अगाडि बढ्ने भनाइ छ पूर्वाधार विकास कार्यालय साफे बगरका प्रमुख जङ्गबहादुर थापाको।
36 सर्वे काम कम्प्लिट भएर डिपिआर तयार भयो। अहिले हामी तिनले गरेको सर्वेको फिल्ड भेरिफिकेसन, म अहिले सुरुमाको यो खनपाता सडक भन्दैन छु, अरू अब आज अब सुझौता अब उपभोक्तासँग पनि गर्ने भन्ने भइरहेको छ। हामी गर्छौँ, यो शासनमा हामी देखाउँछौँ प्रोग्रेसहरू, काम अब एग्रिमेन्टतिर गइसकेपछि त अब गर्ला खन्ने अलिक तापक महिना त।
कार्यालय स्थापनामा ढिलाइ र दरबन्दी अनुसार कर्मचारी पूर्ति नभएकाले पनि योजना निर्माणमा तीव्रता ल्याउन समस्या भइरहेको कर्मचारीहरू बताउँछन्। अझै पनि कार्यालयहरूमा आवश्यकता अनुसारका कर्मचारीको पदपूर्ति हुन सकेको छैन। मन्त्रालय मातहतका कार्यालयलाई 1+ जिल्लाहरू हेर्नुपर्ने भएकाले पनि योजनाहरू कार्यान्वयन गर्न समस्या हुँदै आएको छ। पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत जोशी।
57 योजनामा 56 योजनाको हाम्रो डिपिआर तयार भइसक्यो। अलिक ठुला योजनाहरूको 6 ठेक्का निक्लिसक्यो। 22 चाहिँ उपभोक्ता समितिबाट गर्ने भनेको छ सानातिना। अनि जस्तै अब मोटरेबल पुलहरू भयो, अलिक ठुला सडक योजनाहरूको डिपिआर तयार भएर अब हामी त्यसलाई बहुवर्षीय ठेक्का निकाल्दैछौँ। यो फागुन हुँदो सम्पूर्ण ठेक्काहरू निक्लिसक्छन्। नयाँ कार्यालय भएको हुनाले एक दुई महिना हामीलाई कार्यालय खोल्न म्यानेजमेन्ट गर्न टाइम लागेको हो। कर्मचारीहरू पनि अहिलेसम्म पुरा आइसकेका छैनन्। अहिले म कहाँ एउटा डी म छु फुलफिल छ, 4 इन्जिनियरमा 1 मात्र इन्जिनियर छन्। अब 7 ओभरसियरमा 4 ओभरसियर छन्, 3 अझै खाली छन्। जिल्ला 3 हेर्नुपर्छ मैले, दार्चुला बैतडी बजार सबभन्दा बढी भूभा गाह्रो भन्दा बढी जिल्ला पनि मैले हेर्नुपर्छ कि। त्यसले गर्दाखेरि हामीलाई अब कर्मचारीहरू अब यो समायोजनपछि फुलफिल भयो भने हामीलाई कुनै समस्या हुन्छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी। अब बाँकी खबरहरू। भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च निर्माण र तारबार गर्ने कार्यको सुदूरपश्चिम प्रदेश सभामा सरकारको धारणा माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरूले नेपाली भूभाग र बस्ती डुबानमा पर्ने गरी भारतीय पक्षले कञ्चनपुरको डोके बजार नजिकै 10 ट्रेन्च निर्माण र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको छ। सो विषयमा प्रदेश सरकारको धारणा माग गरिएको हो। उनीहरूले नेपाली भूभाग र बस्ती डुबानमा पार्ने हेपा प्रवृत्तिले मापदण्ड विपरीत निर्माण थालेको ट्रेन्चका विषयमा प्रदेश सरकारको धारणा नआएकोमा आपत्ति समेत जनाइएको छ। प्रदेश सभाको शून्य समयमा प्रदेशसभा सदस्य मालामती कुमारी राणाले डुके बजार क्षेत्रमा भारतीय पक्षले निर्माण थालेको ट्रेन्चको बारेमा प्रदेश सरकारलाई जानकारी भए पनि सरकारको धारणा नआएको भन्दै प्रदेश सभालाई जानकारी दिन माग गर्नुभयो।
सभामुख महोदय, कञ्चनपुरको डोके बजारको नजिक भारतीय पक्षले डोजरबाट नाली खन्ने काम जारी रहेको अवस्था छ। सभामुख महोदय, प्रदेश सरकारलाई अवगत जानकारी भएकै हो। प्रदेश सरकारको आधिकारिक धारणा के छ, हाउसलाई जानकारीका लागि म माग गर्न चाहन्छु।
प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले पनि सोही विषयमा आक्रोश व्यक्त गर्नुभयो। सिमानाकामा एकलौटी निर्माण थालिएको ट्रेन्चको बारेमा प्रदेश सरकार नबोलेकोमा उहाँले आक्रोश पोख्नुभयो।
गौरी फन्टा नाका अहिले हामी डोके बजार भन्ने ठाउँमा मित्र राष्ट्रले पर्खाल लाउने काम र त्यहाँ डोजर लाउने काम भइरहेको छ। यसका बारेमा कूटनीतिक सम्बन्धबाट यसलाई महत्त्व दिएर अगाडि बढायो र यो गरिमा सदनलाई आउँदो दिनमा जानकारी पाउन् भन्ने उद्देश्यले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु।
यस्तै सुदूरपश्चिम प्रदेशका उखु किसानले सरकारले नै निर्धारण गरेको मूल्य नपाएको भन्दै प्रदेशसभाको शून्य समयमा सरकारको ध्यान आकर्षण गराएको छ। सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको 5 बैठकमा बोल्दै प्रदेशसभा सदस्य भरत बहादुर खड्काले किसानले उखुको मूल्य नपाएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।
अहिले उखुको मूल्य राम्रोसँग तय पनि नभएको समयमा उखु किसानहरूले पनि पैसा नपाएको छ, यसतर्फ पनि प्रदेश सरकारको ध्यान जानु गम्भीर रूपमा जानुपर्छ। किन भन्दाखेरि किसानहरूले त्यो उखु बेचेर आफ्नो जीविकोपार्जन गर्नुपर्ने र समयमा पैसा पनि पाएको छैन र समयमा त्यसको भाउ समायोजन पनि भएको छैन, जसले गर्दाखेरि किसानहरू अप्ठ्यारो अवस्थामा पनि छन्।
उखु किसानले डेढ महिनादेखि उखु बिक्री गरिरहे पनि प्रदेशसभा बैठकमा पहिलो पटक सांसदले सरकारको ध्यान आकर्षण गराएका हुन्। सरकारले निर्धारण गरेको मूल्य नपाएको भन्दै झन्डै पाँच दिन उखु कटार्ने बन्द गरेका किसानले चिनी मिलसँग नयाँ मूल्य निर्धारण गरेर मंगलबार मात्रै सहमति गरिसकेका छन्। तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेक पालो।
ल ल बाबु यता आएर ल यति मात्र हो अब खाऊ 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 सिद्धिहाल्यो।
ओहो भाउजू नमस्ते। बाबु त ठुलो भइसकेछ नि, हेर्दा हेर्दै हेर्नु न अलग्गै पो बढेछ। स्कुल जाने भइसक्या रहेछ नि है?
अलि बढ्या छ आजकल। खाना खुवाउन भने आपत्ति हुन्छ भने स्कुल त हाल्ने भन्या हो नानी। खै कता हाल्ने हाल्ने, कहीँ केही चित्त बुझ्दैन कहीँ केही होइन। यो धनगढीमा अलि चित्त बुझ्ने मोन्टेसरी स्कुल छैन भन्या नानी।
किन नआउनु भाउजू, हजुरले कस्तो मोन्टेसरी स्कुल खोज्नु भएको क्यार? अब त्यसका लागि हजुरले चिन्ता लिनु पर्दैन। हाम्रै तारानगरमा सुविधा सम्पन्न विद्यार्थीको बाल मनोविज्ञानमा आधारित भएर संस्कार सहित खेल विधिद्वारा पढाइ हुने मोन्टेसरी स्कुल खुल्या छ नि, हो त्यही भर्ना गरिदिनुहोस् न भाउजू। हजुरलाई नजिक पनि हुने राम्रो पनि, खाजा खानाको राम्रो व्यवस्था छ, मलाई खुब चित्त बुझिया छ भाउजू। सरसफाइ नै राम्रो छ, पर्याप्त खेल सामग्रीहरू पनि छन्। मासिक रूपमा बाल बालिकाको स्वास्थ्य परीक्षण पनि गरिन्छ। समय समयमा शैक्षिक भ्रमण तथा विभिन्न स्थानीय धार्मिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गराइन्छ। अरू स्कुलको तुलनामा पढाइ नै राम्रो छ भाउजू, मेरा दुवै दाइका छोराहरू त्यतै पढ्छन्।
ए राम्रो रहेछ त, नाम के रे नानी?
गेटवे इन्टरनेसनल मोन्टेसोरी स्कुल। सरस्वती पूजाको दिन भर्ना हुने नानी बाबुलाई त विशेष छुटको व्यवस्था छ नि भाउजू।
हो र नानी, अनि कहाँनिर छ नि यो गेटवे मोन्टेसरी स्कुल?
हो त भाउजू, सरस्वती पूजाको दिन ससाना नानी बाबुहरूलाई अक्षराम पनि गराउने व्यवस्था मिलाएको छ रे। तारानगर सत्कार चौक नजिक छ भाउजू।
ए त्यसो भए त म नि आफ्नो बाबुलाई सरस्वती पूजाकै दिन ढिलो नगरी गेटवे मोन्टेसरी स्कुलमै भर्ना गरिदिन्छु। छुट नि पाइने, क्वालिटी नि पाइने।
सुदूरपश्चिम यातायात व्यवसाय संघको रुट परिवर्तन बारे सूचना। यस सुदूरपश्चिम यातायात व्यवसाय संघद्वारा सञ्चालित सम्पूर्ण सवारी साधनहरूले संघले तोकेको मापदण्ड अनुसार आफूले सञ्चालन गर्न चाहने रूटमा यही माघ 15 गतेदेखि माघ 29 गतेसम्म कार्यालय समयभित्र अनिवार्य रूपले संघका प्रधान कार्यालय चटकपुरमा निवेदन पेश गर्न अनुरोध गरिन्छ। साथै सम्पूर्ण सदस्य ज्यूहरूले आफ्नो सदस्यता नवीकरण गराउन हुन सम्बन्धित सम्पूर्ण बस व्यवसायीहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सुदूरपश्चिम यातायात व्यवसाय संघ प्रधान कार्यालय चटकपुर।
हाम्रो यहाँ ख्याति प्राप्त प्रशिक्षकद्वारा न्यूनतम शुल्कमा
कक्षा 11 र 12 का तयारी कक्षाहरू, ट्युसन क्लासहरू, विषय इङ्ग्लिस, म्याथ, फाइनान्स, एकाउन्ट तथा मेजर इङ्ग्लिस, फिजिक्स, केमिस्ट्री, साथै बीबीएस थर्ड इयरका टेक्सटेसन र फाइनान्सका क्लासहरू धमाधम चलिरहेका छन्।
कृषि विकास र वाणिज्य बैङ्कका चौथो र पाँचौ तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ।
हाम्रा सेवाहरू, उपयुक्त कक्षा कोठा,
काठमाडौँ तथा धनगढीका प्रख्यात अनुभवी शिक्षक शिक्षिकाबाट अध्यापन गराइने परीक्षा केन्द्रित सिकाइ,
काउन्सिलिङ र पर्सनालिटी ग्रुमिङ,
अङ्ग्रेजी तथा नेपाली माध्यममा सिकाइने, प्रत्येक हप्ता टेस्ट लिइने,
उपयुक्त पार्किङ सेवा,
कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था।
सम्पर्क प्रकाश एकेडेमी एजुकेशनल कन्सल्टेन्सी, मेन रोड कैलाली, जनपुस्तकालय भवनमा। सम्पर्क नम्बर 98584-21-277।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। सुदूरपश्चिम र कर्णाली प्रदेशको सिमानामा कर्मचारी सञ्चय कोषले निर्माण गर्ने 680 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको डिपिआरको काममा ढिलाइ भइरहेको छ। वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर लिमिटेडको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र पाएपछि थालिएको डिपिआरको काममा ढिलाइ भएको हो। सुर्खेत र अछाम जिल्लाका आधा आधा भूभाग रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माणका लागि डिपिआर काम भइरहेको छ। 80 अर्ब लागतको आयोजना 5 वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि कर्मचारी सञ्चय कोषले रकम व्यवस्थापनको तयारी गरेको छ। तर आयोजना निर्माणका लागि बनाएको कार्यतालिका डिपिआर निर्माणमा भइरहेको ढिलाइले प्रभावित हुन सक्ने देखिएको छ। यस सम्बन्धी एक रिपोर्ट। सञ्चय कोषले दोस्रो ठूलो आयोजना बनाउनका लागि वेतन कर्णालीको डिपिआर बनाउने काम सुरु गरिएकोमा त्यसमा ढिलाइ भइरहेको छ। सरकारले कर्मचारी सञ्चय कोषमा कोष कट्टा गर्दै आएका कर्मचारीको 40% लगानीमा 680 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि डिपिआर बनाउन प्राधिकरणको स्वामित्व रहेको एनईए इन्जिनियरिङ लिमिटेडलाई जिम्मा दिएकोमा यसले काममा तीव्रता ल्याउन सकेको छैन। डिपिआरको काम भइरहेको अवस्थामा आफूहरू पनि लगानी गर्नका लागि तयारी अवस्थामा रहेको कर्मचारी सञ्चय कोषले जनाएको छ। सञ्चय कोषका प्रवक्ता ओम कृष्ण श्रेष्ठ:
पहिलाको त्यही नै हो, त्यो अब ठुलो प्रोजेक्ट भयो हुनाले हप्तै पछि महिना पछि ठुल्ठुला चेन्जहरू हुँदैन, लामो समय लाग्छ। अहिले जे छ, हिजो एक महिना दुई महिना अगाडि जे सिचुएसन छ, अहिले सिपिआर हुँदैछ भन्ने समय थाहा भएको, नयाँ कुरा चाहिँ अहिले हाम्रो सुन्नु छैन, त्यसको फाइनेन्सियल क्लोजर भन्छ त्यो भइसकेको छैन हाम्रो तर्फबाट।
आयोजनामा सञ्चय कोषमा सञ्चयकर्तालाई कुल लगानीको 40% सेयर दिनेछ भने कोष आफैले 15% सेयर राख्नेछ। नेपाल विद्युत प्राधिकरणलाई 15%, जलविद्युत उत्पादक कम्पनीलाई 10%, स्थानीय बासिन्दालाई 10 र आम नागरिकलाई 15% सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएकोमा आयोजना निर्माणका लागि डिपिआर बनाउने काममा ढिलाइ भइरहेको छ। पहिलो दुई वर्ष सर्वेक्षण काम सम्पन्न गर्ने गरी डिपिआर बनाउन थालिएकोमा निर्माणको काम सुरु गर्न ढिलाइ हुने संकेत देखिएको छ। वातावरण प्रभाव मूल्याङ्कनको कामसँगै अन्य विभिन्न अध्ययनको काम पनि भइरहेको बताउँदै वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावरका प्रमुख दीपक रौनियार:
यो एनईए इन्जिनियरिङ कम्पनीले गर्दैछ होइन, विद्युत प्राधिकरणको इन्जिनियरिङ कम्पनी छ उसले गर्दैछ। अब उहाँहरू 8-9 महिनामा हुन्छ होला, डिपिआर आउँछ होला 8-9 महिनामा, अनि डिपिआरमा फाइनल भइसकेपछि त्यसपछि त बिडिङहरू गर्ने हो, ठेकेदारहरू छनौट गर्ने हो, अगाडि बढ्ने हो।
आयोजनाको निर्माणमा 80 अर्ब बढी लगानी लाग्ने अनुमान गरिएको अवस्थामा त्यसको व्यवस्थापनको काम पनि डिपिआर बनाउने काम सँगै भइरहेको छ। पहिलो चरणमा 20 अर्ब अधिकतम पुँजी राखेर कोषले आयोजना अगाडि बढाउने योजना बनाएकोमा आवश्यक बजेट संकलन र व्यवस्थापनको काम पनि भइरहेको कर्मचारी सञ्चय कोषले जनाएको छ। आवश्यक लगानीको अभाव नहुने भएकाले डिपिआरको काम जति सक्दो चाँडो सकिएपछि निर्माण थालेको 5 वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि अब कामलाई तीव्रता दिने बताउँदै फेरि वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावरका प्रमुख रौनियार:
अब धेरै च्यालेन्जिङहरू छ होइन, च्यालेन्जेसहरू छ। सबभन्दा ठुलो प्रोजेक्ट हो सञ्चय कोषले नै अगाडि बढिसकेको सन्दर्भमा फाइनेन्सिङको बाटोमा पनि हेरिराखेको छौँ, वर्क गरिराखेको छौँ। त्यसपछि यसको पावर पर्चेज एग्रिमेन्टहरूको कुरा भयो, विद्युत खरिद गर्ने सन्दर्भमा धेरै कुराहरू च्यालेन्जिङ छ, त्यसलाई हामीले चाहिँ प्रयास गर्दै जाने त हो नि।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी। बाजुराको हिमाली भेगमा हिमपातको समयमा चोरी सिकारी बढ्न थालेको छ। हिमपात भएपछि तल्लो भेगमा वन्यजन्तु झर्ने, चिसोमा बढी मात्रामा वन्यजन्तुलाई बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्ने गरेको पाइएको छ। शिकार गर्न हिमपातको समयमा सजिलो हुने र चोरी सिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ती बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बढी मालिका, बुढी नन्दा, दहकोट, मनाकोट, हिमाली गाउँपालिका लगायतका हिमाली क्षेत्रमा गस्ती बढाएको छ। वन्यजन्तुको सम्भावित वासस्थान र चोरी सिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा का प्रहरी प्रमुख डीएसपी उद्धव सिंह भाटले बताउनुभयो। चोरी सिकारी हुन सक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीले गस्ती बढाएको हो। हिमपातसँगै चिसो बढेपछि बाजुरामा विद्यालय भने सञ्चालन रहेका छन्। बाहिर हिउँ परेको छ, बाटोमा समेत हिउँ परिरहेको भए पनि बाजुरा जिल्लामा पनि विद्यालय खुला नै राखिएको छ। बाजुराको बढीमालिका नगरपालिका 7 रहेको सरस्वती आधारभूत विद्यालय पनि हिमपातका बीचमा सञ्चालनमा छ। कक्षा 8 सञ्चालनमा रहेको विद्यालयमा 200 विद्यार्थी पढिरहेका छन्। घरदेखि विद्यालयसम्म हिमपातले बाटोमा समेत समस्या भए पनि विद्यालय भने सञ्चालनमा रहेको वडाध्यक्ष धर्मराज उपाध्यायले बताउनुभयो। यस्तै बुढीनन्दा नगरपालिका 9 र 10 रहेको विद्यालय पनि सञ्चालनमा छ। हिमपातसँगै चिसो बढे पनि विद्यालय सञ्चालनमा रहेको विद्यालयले जनाएको छ। चिसोले विद्यार्थीलाई समस्या भए पनि विद्यालय नियमित सञ्चालनमा रहेको शिक्षक अनिल कुमारले बताउनुभयो। र बैङ्कहरूले चर्को उद्योग धन्दा नै बन्द हुने गरी चरको ब्याज बढाएको भन्दै त्यसको विरुद्धमा हस्ताक्षर अभियान जारी रहेको छ। सुदूरपश्चिम महोत्सव सुरु भएको दिनदेखि सुरु गरिएको हस्ताक्षर अभियानमा आजसम्म 257 जनाले हस्ताक्षर गरेका छन्। 4 दिनको अवधिमा 257 जनाले हस्ताक्षर गरेका हुन्। महोत्सवको सचिवालय क्षेत्रमा रहेको स्टलमा दैनिक रूपमा हस्ताक्षर गरेर ब्याज दर विरुद्धको अभियानमा सहभागिता बढ्दै गएको छ। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। धनगढी दिपाल फास्ट ट्र्याक प्रदेश सरकारलाई हस्तान्तरण गरेको 2.5 महिनामै संघीय सरकारले खोस्यो। प्रदेशलाई विनियोजन गरेको बजेट पनि संघीय सरकारकै मातहतमा फिर्ता, योजना कार्यान्वयनमा झनै अन्यलता। अर्बको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा स्थानीय तह र आयोजना कार्यालय बीच नै मतभेद, फोहोर मैला प्रशोधन केन्द्र बाहेकका योजना अगाडि बढ्ने नगरको दावी, आयोजना कार्यालयको फरक धारणा। अछाममा निर्माण हुने वेतन कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काममा ढिलाइ, दुई वर्षभित्र निर्माण सुरु गर्ने कार्यतालिका प्रभावित हुन सक्ने सम्भावना। सुदूरपश्चिम सरकारको सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य सुरु हुन सकेन, प्रारम्भिक चरणका प्रक्रिया सञ्चालन हुँदै। र दस गजामा भारतले निर्माण गरिरहेको ट्रेन्चबारे सुदूरपश्चिम प्रदेश सभामा सरकारको धारणा माग, उक्कु किसानले न्यूनतम खरिद मूल्य नपाएको मध्य प्रदेश सरकारको ध्यान आकर्षण।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। त्यसै गरी पलपलको अपडेटका लागि दिनेश खबर .com लगइन गर्नुहोला भने हामीलाई फेसबुकमा दिनेश खबर लाइक गरेर भिडियोसहित पनि हेर्न सक्नुहुन्छ। यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
DFM Time Check. It's 7 PM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र ICU NICU वेंटिलेटर सहित को